जमील वॉइस ऑफ अमेरिका।
मजलिस मुज़ाकरा राउंड टेबल, अहम वाक़यात और मसाइल पर मुबस्सरीन और माहरीन के बेलाग तबसरे और तबादले ख्याल। पेश खिदमत है हमारा आज का प्रोग्राम राउंड टेबल।
अस्सलाम वालेकुम, ये वॉइस ऑफ अमेरिका वाशिंगटन प्रोग्राम राउंड टेबल के साथ मैं हूँ असद हसन। आज के हमारे इस प्रोग्राम का मौजू है पाकिस्तान में इदारा जाती इस्लाहात का हुकूमती एजेंडा, इस्तेदाद और सियासी अज़्म। आज के इस प्रोग्राम में हमारे प्रोड्यूसर हैं असफर इमाम और हमारी इंजीनियर हैं नशवान काली। सामिन, वज़ीर आज़म इमरान ख़ान एक मुद्दत से मुल्क में इदारों के इस्तेकाम और इदारों पर सियासी असर रसूख के खात्मे की बात करते आ रही हैं। वजारत उज़्मा का कलमदान संभालने के बाद उन्होंने जो कौम से पहला खिताब किया उसमें उन्होंने साबिक गवर्नर स्टेट बैंक, मारूफ माहिर इक्तसादियात और विल्सन सेंटर से बतौर पब्लिक पॉलिसी फैलो वाबस्ता रहने वाले डॉक्टर इशरत हुसैन को जिम्मेदारी तफवीज़ की कि वो पाकिस्तान के इदारों के अंदर इस्लाहात का एजेंडा वो तजवीज़ करें। डॉक्टर इशरत बिलखसूस सिविल सर्विस में इस्लाहात पर तवज्जो मरकूज़ रखेंगे, लेकिन इमरान ख़ान ने मुल्क के अदालती निज़ाम, पुलिस, ज़रात, तालीम, सेहत, माहौलियात तमाम शोबों में इस्लाहात का इरादा किया है। इदारा जाती इस्लाहात के लिए इस्तेदाद क्या है, वसाइल कितने दस्तियाब हैं और इस्लाहात की कमेटी जब सिफारशात सामने रखेगी तो उस पर अमल दरामद के लिए जो वसाइल चाहिए होते हैं उनका बंदोबस्त किस हद तक मौजूद है और फिर उसके लिए सियासी अज़्म कितना दरकार है, जो सियासी दबाव हो सकते हैं मुख्तलिफ स्टेक होल्डर्स की जानिब से क्या वो डायरेक्शन तब्दील कर सकते हैं, किसी सतह पे इमरान ख़ान को भी बैकफुट पे जाने पे या कम्प्रोमाइज़ करने पे मजबूर कर सकते हैं। ये हमारा आज का प्रोग्राम है जिसके ऊपर हम बात करेंगे। और डॉक्टर इशरत हुसैन का चूँकि हमने रेफरेंस दिया है तो आपको ये साथ साथ बताते चलें कि उन्होंने हाल ही में साल 2018 में ऑक्सफोर्ड पब्लिशर से उनकी जो एक किताब शाया हुई है गवर्निंग द अनगवर्नेबल इंस्टीट्यूशन रिफॉर्म फॉर डेमोक्रेटिक गवर्नेंस इन पाकिस्तान। सो गालबन उनका बहुत सारा काम जो उन्होंने करना है वो इस किताब की सूरत में ऑलरेडी कर चुके हैं और इस किताब के विल्सन प्लेट सेंटर के प्लेटफॉर्म से जो है शाया किया गया था ऑक्सफोर्ड पब्लिशर से। एनालिसिस के लिए हम जाएंगे मुख्तलिफ पैनल में हमारे साथ लोग होंगे। मोहम्मद अली एहसान साहब हमारे साथ हैं, कैप्टन रिटायर्ड और नेशनल डिफेंस यूनिवर्सिटी के साथ वाबस्ता हैं, तजियाकार हैं। डॉक्टर नूर फातिमा हमें ज्वाइन कर रही हैं, एजुकेशनिस्ट हैं, अवार्ड याफ्ता एजुकेशनिस्ट हैं, ख़ास तौर पर एजुकेशन एक्सलेंसी के अंदर, और लिखती रहती हैं पाकिस्तान के अंदर मुख्तलिफ इदारों की परफॉर्मेंस के ऊपर, डेली न्यूज़ के अंदर उनके कॉलम छपते हैं। तस्नीम नूरानी साहब हमें ज्वाइन करेंगे कुछ देर के बाद, साबिक सेक्रेटरी दाखला और साथ साथ जो नेशनल एक्शन प्लान है पाकिस्तान के अंदर उस को क्राफ्ट करने वाली टीम का एक अहम हिस्सा थे। आसिम अलबाग साहब हमारे साथ होंगे, सोशल साइंटिस्ट हैं, कॉलमिस्ट हैं। सो अपने तमाम मेहमानों का हम शुक्रिया अदा करते हैं, उन्हें वेलकम कहते हैं अपने प्रोग्राम में। मोहम्मद अली एहसान साहब आपसे गुफ्तगू शुरू करते हैं। ये इस्लाहात तकरीबन हर गवर्नमेंट के आने पे हम सुनते रहते हैं, लेकिन जब हुकूमतें जाती हैं वक्त पूरा करके या वक्त पूरा करने से पहले तो कोई बड़ी एक काबिले ज़िक्र तब्दीली हम नहीं देखते हैं। पहले तो ये बताइए ये इस्लाहात क्यों ज़रूरी होती हैं, ख़ासतौर पे थर्ड वर्ल्ड कंट्रीज़ के अंदर या डेवलपिंग कंट्रीज़ के अंदर जिसका इरादा किया जाता है।
बड़ा अच्छा सवाल है आपका कि ऐसी रिफॉर्म्स जरूरी क्यों होते हैं थर्ड वर्ल्ड कंट्रीज के अंदर। आई थिंक मेरे पास तो इसके लिए बड़ा एक सिंपल जो जवाब जो जहन में मेरे आ रहा है वो ये है कि हमारे यहाँ पे फुकदान है एक लीडरशिप का, ऐसी लीडरशिप का जो कि नेशनल इंटरेस्ट पे बेच करके पब्लिक सर्विस को सामने रख के गवर्नेंस करे और डिलीवर करे। और अगर आप पिछले हमें हमारे पास्ट में देखें तो जो मौके मिले भी हैं सिविलियन गवर्नमेंट्स को, एंड जो कि मैं इसलिए कहता हूँ कि चले डिक्टेटरशिप को तो आप आउटराइटली ये कहते हैं कि ठीक है इट्स नॉट द फॉर्म ऑफ गवर्नमेंट दैट वी वांट और ऐसी तर्ज हुकूमत हमें चाहिए ही नहीं, तो उसे अगर वो डिलीवर करे ना करे तो उसको तो हम साइड पे कर देते हैं, लेकिन ऐसी फॉर्म ऑफ गवर्नमेंट जो हमें चाहिए जो हम चाहते हैं कि हो तो उनको डिलीवर करना चाहिए। और अगर वो डिलीवर करते रहे तो हम ये कहें ना रिफॉर्म्स यस इज अ कंटिन्यूअस प्रोसेस और होता रहना चाहिए, लेकिन ऐसी हालत नहीं होनी चाहिए जो कि हमारी हालत हो गई है, विच इज अ केस के जहां पे एक पॉलिटिकल अनसर्टेनिटी की हालत के अंदर हम चले गए। और जब वो अनसर्टेनिटी क्रिएट हो जाती है तो तो उस अनसर्टेनिटी के अंदर आपकी क्रेडिबिलिटी भी बहुत इफेक्ट करती है, पॉलिटिकल क्रेडिबिलिटी भी, आपकी गवर्नेंस, आपके ताल्लुकात बाहर लोगों के साथ, लोग आपको देखते कैसे हैं, आप एक ऐसी स्टेज में चले जाते हैं जहां पे आपके हालात ठीक नहीं रहते। तो रिफॉर्म यस इधर तो रिफॉर्म से होता है, क्राइसिस सिचुएशन में कहूंगा ये है कि जिसमें इकोनॉमिक क्राइसिस, अदर क्राइसिस ऑफ ऑल काइंड, जिससे निकलने के लिए एक ऐसी क्रेडिबल लीडरशिप जो कि डिलीवर करे। तो आई थिंक कि इस किस्म की लीडरशिप जो डिलीवर कर सके, चाहे वो किसी की भी हो, लेकिन ऐसी जो कि पॉपुलर हो, जिसको अवाम जिस पे ट्रस्ट करें, तो वो रिफॉर्म भी लेकर आ सकती है। रिफॉर्म्स हैव टू ट्रेवल डाउन,
ठीक है। मोहम्मद अली सान सर,
एक मॉडल पेश करके करना पड़ता है कि खुद पहले अपने आप को एक मिसाल बनाना पड़ता है। तो वो मिसाल हमने पास्ट में देखा है कि अनफॉर्चुनेटली हम नहीं बना सके, लेकिन अब जब ट्रांसपेरेंट होने जा रही है चीजें, ऐसी ट्रांसपेरेंट के बिल्कुल हर चीज इज ओपन इन फ्रंट ऑफ द पब्लिक, फॉर पब्लिक टू बी एबल टू जज एंड सी कि कैसे काम हो रहा है, थ्रू देन इट विल बी वेरी क्रेडिबल। और यस, फिर रिफॉर्म्स की जरूरत रहेगी। अगर करप्शन रहेगी और थर्ड वर्ल्ड कंट्रीज में और डेवलपिंग कंट्रीज में, जहां पे की लीडरशिप जो है वो नेशनल इंटरेस्ट को देख के नहीं काम करेगी, तो यस, एक रिफॉर्म की जरूरत हर वक्त पेश ही रहेगी।
सांसद, मैं जब सर्फिंग कर रहा था नेचुरली के इससे मुतल्लिका कुछ मवाद मजीद पढ़ा जाए, सो मुझे गार्डियन का एक आर्टिकल नज़र आया, मजमून नज़र आया, जिसमें बताया ये जाता है कि उनकी एक रिसर्च है इसके ऊपर कि बिलियंस ऑफ डॉलर दुनिया भर में जो डेवलपिंग मुल्क हैं, तरक्की पजीर मुल्क हैं, उनको दिए जाते हैं, और मकसद फंक्शनैलिटी ऑफ गवर्नमेंट, उसको बेहतर करना, यानी कारोबार सरकार जो है उसमें बेहतरी लाना, इदारों को मजबूत करना। लेकिन एंड पे वो कहते हैं कि जब उसके नतायज को जमा किया जाता है, सो यानी मल्टीलेटरल बायलिटरल ऑर्गेनाइजेशंस जो हैं, जो उसको स्पॉन्सर कर रही होती हैं, लेकिन जब वो नतीजा देखती हैं, सो उसमें आम तौर पे तब्दीली का जो पैमाना है वो बहुत महदूद नज़र आता है, बहुत कम उसमें कामयाबी हासिल होती है। सो पाकिस्तान भी ऑफकोर्स डेवलपिंग कंट्रीज़ में उसका शुमार होता है, काफ़ी सारी उसके अंदर रुकावटें हैं, वो मशीनरी की तरफ से हो सकती हैं, वो इवन जो सियासी अज़्म की हो सकती हैं, और सियासी अज़्म से मुराद सिर्फ इमरान ख़ान नहीं है, ऑफकोर्स उनकी एक पूरी पार्टी है, उसके अंदर स्टेक होल्डर्स हैं, और एक पोलिटिकल इलीट है जो बाकी सियासी जमातों के साथ भी रही हैं, जिनको आज वो नाकामी का ज़िम्मेदार करार देते हैं। सो इस रेफरेंस में ये रुकावटें अबूर कैसे होंगी, एक बात, और दूसरा ये कि इसको कैसे अशोर किया जाएगा कि जो इस बार पाकिस्तान के अंदर रिफॉर्म्स लाने का इरादा किया जा रहा है वो कामयाब होंगे।
असद साहब, आपने तो एक आर्टिकल का जिक्र किया है गार्डियन के, मैं अभी रिसेंटली किताब पढ़ रहा था, द कन्फेशंस ऑफ द इकोनॉमिक हिटमैन, और उसको जब आप पढ़ते हैं तो लाइक एनी अदर बुक, आप बहुत सी किताबें पढ़ते हैं, लेकिन उस किताब को पढ़कर आपको एहसास जरूर होता है कि अगर ऐसा है जैसा कि उसमें लिखा गया हुआ है और जैसे आप पढ़ रहे हैं, कि हम लोगों के जो ममालिक हैं, जिस तरह के हमें जिस तरह की के तरीके से वेस्टर्न वर्ल्ड से एड मिलती है या उन इदारों से एड मिलती है जो हमें देते हैं, तो वो तो जब आप पढ़ते हैं आपको पता चलता है कि जो बहुत सा पैसा है वो आपके पास कभी आता ही नहीं है, और वो पैसा जो है वो उसी उन्हीं ममालिक में रहते हुए उन कॉरपोरेशन में चला जाता है, उन लोगों के पास चला जाता है जिन्होंने वो तमाम डेवलपमेंट यहाँ पे करनी होती है, चाहे वो पावर सेक्टर में है, चाहे वो जिस सेक्टर में भी है, कंस्ट्रक्शन में, जिस एरियाज में भी है, तो वो तो कुछ वो आपको वहां पे बहुत डिस्क्लोजर इस किस्म के समझ आते हैं। मैं मिसाल आपको सिर्फ इसलिए दे रहा हूँ, जो मैंने पढ़ा है या जो मैं उसको देख के समझ रहा था, कि हमारे ममालिक का अलमिया ये है कि जैसे कि अब गवर्नमेंट चाह रही है कि वो चाह रही है कि हम पार्लियामेंट के पास जाएंगे और पार्लियामेंट से पूछेंगे कि हमें क्या करना है। आई थिंक ब्रॉडली स्पीकिंग अगर आप देखें तो प्रायोरिटीज जो है नेशनल इंटरेस्ट को सामने रखते हुए आपको कुछ प्रायोरिटीज ड्रॉ करनी पड़ती है कि हमने किस एक हुकूमत जो है, कोई भी एक हुकूमत सारे काम करके नहीं चल के जा सकती, वो अपने एक लिमिटेड टाइम में जिस टाइम के लिए वो आती है अगर अपनी प्रायोरिटीज सही सेट करती है और उन एरियाज में आपको अगर ले जाती है और डिलीवर कर देती है, आई थिंक, और वो ऐसी डिलीवर करती है कि जिसमें कि एवरीथिंग इज डन बाय वेरी स्पेशलिस्ट पीपल, और जो भी आपके कॉन्ट्रैक्ट्स होते हैं और सारी चीजें होती है वेरी ट्रांसपेरेंट एंड पब्लिक कैन सी दैट उस एरियाज में वो डिलीवर करे, आई थिंक, तो फिर वो बहुत मुनासिब तरीके से अपने उस 5 ईयर्स टेन्योर में, व्हाट एवर टेन्योर जो उनको अवेलेबल होता है, उसमें उन एरियाज में बहुत अच्छे तरीके से डिलीवर करके जा सके, और ग्रेजुअली वो जो लानत है, एक उसको मैं लफ्ज लानत ही लूंगा, जो कि आपकी एक कर्जे की है, उससे अगर आप अपनी जान छुड़ा सकते हैं और आप फॉरेन इन्वेस्टमेंट को ला सकते हैं, और उसके लाने के लिए सबसे सबसे जरूरी चीज मेरे आगे यही है कि आपके पास एक सिक्योरिटी एनवायरमेंट होना चाहिए, ऐसा एनवायरमेंट जो के इन्वेस्टर्स को इनकरेज करे कि नहीं, दिस इज अ प्लेस वेर वी कैन गो एंड वी आर नॉट ओनली आर इन्वेस्टमेंट बट आर लाइफ एंड एवरीथिंग एल्स विल बी वेरी सेफ।
जी डॉक्टर नूर फातिमा हमारे साथ हैं, मुमताज़ एजुकेशनिस्ट हैं और यहाँ पे वाशिंगटन में मार्टिन लूथर किंग अवार्ड हासिल कर सकती हैं, कर चुकी हैं एजुकेशन एक्सलेंसी इनोवेशन ऑन एजुकेशन एक्सलेंसी के ऊपर। डॉक्टर साहब बेहद शुक्रिया आपका, आप आर्टिकल्स लिखती हैं ख़ासतौर पर आपके इकोनॉमिक डेवलपमेंट के ऊपर भी गहरी नज़र होती है, इंस्टीट्यूशनल जो डेवलपमेंट है वो भी आपका आपके सामने है। डॉक्टर इशरत साहब को एक असाइनमेंट दी गई है पाकिस्तान के अतबार से, मैं ये जानना चाहूँगा कि विजन 2025, इससे पहले फार्मर इंटीरियर मिनिस्टर एहसन इकबाल साहब उसको लीड कर रहे थे, उसमें भी इदारों के अंदर असलाहत की बात होती है, बेनज़ीर भुट्टो के दौर में भी हुई थी, अब इमरान खान का भी ये एजेंडा है, सो ये किस अंदाज से मुख्तलिफ हो सकता है या होना चाहिए है इसको?
थैंक यू सर। देखिए पाकिस्तान में अगर आप इंस्टीट्यूशन फ्रेमवर्क को जनरली आप डिफाइन करें तो उसका क्या मतलब हो सकता है, एक लाइन में अगर हम उसे डिफाइन करें कि आपकी जो स्टेट है उसकी एबिलिटी एंड उसकी जो आप इंटेंट कह सकते हैं, पॉलिटिकल विल कह सकते हैं, विलिंगनेस ऑफ द स्टेट कि वो लॉज को कैसे फ्रेम करे जिससे बेसिकली लोगों को एक एक वेलफेयर सोसाइटी हो, लोगों के प्रॉब्लम सॉल्व हो। बेसिकली तो यही है ना कि आपकी कैपेसिटी बढ़नी चाहिए, स्टेट की कैपेसिटी बढ़नी चाहिए। लेकिन अभी तक जो सिचुएशन पाकिस्तान के अंदर, जितनी आपने बात की कि जो एक वीक स्टेट रही है उसके अंदर अभी तक हम देखते हैं तो जो इन्फ्लुएंस हम देखते हैं रूलिंग पावर एलीट का और पावर जो कैप्चर जो 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 पॉलिटिकल कैप्चर रहा है रेगुलेटर्स का इकोनॉमिक इंस्टीट्यूशंस के अंदर, पॉलिटिकल इंस्टीट्यूशंस के अंदर, उसका रिजल्ट ये है कि आज हम जहां अगर आप 90s में देखते थे कि जो आप पब्लिक सेक्टर रिफॉर्म शुरू कर रहे थे, आपने टैक्स रिफॉर्म शुरू किया था, सिविल सर्विस रिफॉर्म शुरू किया था, आपने पावर सेक्टर रिफॉर्म शुरू किया था, ये सारे रिफॉर्म जो है ये 96-97 में बहुत वर्ल्ड बैंक ने इसको सपोर्ट किया और अभी एक और आपके जो भी पार्टिसिपेंट थे मेरे साथी वो भी ये कह रहे थे कि इसको आपने उनको बताया कि जी जो इंटरनेशनल ऑर्गेनाइजेशन है वो सपोर्ट करती है, लेकिन एट द एंड ऑफ द डे हम वहीं पे खड़े हैं जहां से आज अब एक डेकेड दो डेकेड पीछे चले गए। तो अब ये है कि इस दफा जो चीज मुझे नजर आती है, जो अभी तक तो बहुत कम टाइम हुआ है गवर्नमेंट का, वो ये है कि जो इन्होंने डिफरेंट बात की है वो ये की है कि जो क्रिटिकल इंस्टीट्यूशंस हैं इकोनॉमिक इंस्टीट्यूशंस के साथ साथ तो अकाउंटेबिलिटी का जो जो एलिमेंट है वो प्रोबेबली जो पिछली गवर्नमेंट्स रही हैं, जो भी एराज रहे हैं उसके उसके रेफरेंस से अगर हम देखें तो कंपैरेटिवली ज्यादा ओपन बात की जा रही है और ये गवर्नमेंट ज्यादा उसको फोकस करी है, उसका पोलिटिकल इंटेंट जो पोलिटिकल जो विल है वो ये नजर आती है कि उनका फोकस ज्यादा जो है वो अकाउंटेबिलिटी पर है, चाहे वो SSC है, प्रोटीन एक्सचेंज कमीशन, चाहे वो आपका नैब है, चाहे वो हमारा जो हमारा ये टैक्स के लिए टैक्स अथॉरिटी है या और पब्लिक सेक्टर इंस्टीट्यूशंस हैं। इन सब पब्लिक सेक्टर इंस्टीट्यूशंस के लिए एक एक ऑलरेडी एक मैकेनिज्म ऑफ अकाउंटेबिलिटी है, जो ऑडिटर जनरल की रिपोर्ट होती है वो है, और इसके अंदर एक ऑर्गेनाइजेशन मैकेनिज्म भी अपने होते जिसको वो मोर स्ट्रेंथन करना चाह रहे हैं। और मेरा ख्याल है कि ये पूरी एक होलिस्टिक पिक्चर के साथ चलना चाह रहे हैं, लेकिन एक माइंड में अगर आप रखेंगे कि टू स्टार्ट वो तो बड़ा डिफिकल्ट लगता है। जो सिचुएशन इस वक्त पाकिस्तान में इंस्टीट्यूशंस की हुई है
सही है,
उसमें ये नहीं समझ आ रहा होता कि कहां से आप स्टार्ट करें।
एग्जैक्टली, तो मैं ये फिर यही पूछना चाहूंगा, एक उसकी जो वीकनेस है, जो कमजोरी है सिस्टम के अंदर, निज़ाम के अंदर, जिन खामियों को उजागर करते रहते हैं हमारे माहिरीन मुबसरीन, सो आपसे अगर ये पूछा जाए कि बुनियादी तौर पे कौन सी ऐसी असलाहत हैं जो सबसे ज़्यादा नागुज़ीर हैं और वो किन शोबों में ख़ास तौर पे उसको तरजीह बनाना होगा?
देखिए मैं तो ये समझती हूँ एज ए पोलिटिकल इकोनॉमिस्ट के आपको टॉप मोस्ट इकोनॉमिक्स तो डेफिनेटली आपको इकोनॉमिक सेक्टर को देखना पड़ेगा, बट उसके अंदर सब सेक्टर्स को आपको देखना होगा। पावर सेक्टर जो कि एक बहुत बड़ा आपके लिए ये सब इशू बन चुका हुआ है और उसको सबसे ज्यादा आपको पहले देखने की जरूरत है, बिकॉज आपकी रिसोर्सेज को आपके पब्लिक एक्सचेकर को वो जिस तेजी से खा रहा है और जितनी तेजी से आप उसको सब्सिडीज दे रहे हैं और जितना से सर्कुलर डेट का हमारे ऊपर जितना से 1100 बिलियन रुपीज जो इस वक्त आ चुके हैं आपके पास, वो जो सारा सिलसिला है वो इफेक्ट कर रहा है, उसका फिर इफेक्ट जाके दूसरे सेक्टर्स पर आ रहा है। मैं ये नहीं कहूंगी कि सिर्फ पावर सेक्टर है, एजुकेशन सेक्टर के ऊपर आप लेस देन 2% GDP को आप इन्वेस्ट करके आप क्या समझते हैं कि पाकिस्तान को आप कितना سیکیور کر سکیں گے فار فیوچر.
سو
اب میں نے جیسے کہا کہ کوئی بھی سیکٹر آپ لیں تو سب سیکٹر میں حال یہی ہے کہ سب کے انسٹیٹیوشن ریفارمز کی بہت زیادہ ضرورت ہے.
اچھا ڈاکٹر صاحب ایک چیز مجھے ذرا عام فہم زبان میں سمجھائیے, ایک چیز مجھے عام فہم زبان میں سمجھائیے. آپ نے بالکل درست کہا کہ معیشت کو آف کورس اس کے اندر ریسٹرکچرنگ کی ضرورت ہے, لیکن پاور سیکٹر اور اس میں جو سبسڈیز ہیں یعنی جو حکومت مراد دیتی ہے رعایات دیتی ہے وہ ختم ہوں. میرا ایک بڑا بنیادی سا ایک عام صارف کی حیثیت سے سوال ہے اور بہت سارے ہمارے جو سننے والے ہیں یہ پوچھنا چاہتے ہیں. بالفرض میں امریکہ میں رہتا ہوں, بجلی کی ایک کاسٹ ہے, قیمت ہے, میں جس گھر میں رہتا ہوں وہاں پہ 24 گھنٹے ساتوں دن 365 دن سال کے وہ ایئر کنڈیشنڈ ہے انوائرمنٹ ہے گرمیوں سردیوں میں, اس کا جو اوسط بل ہے وہ پاکستانی 15,000 سے 20,000 روپے کے درمیان ہے, ٹھیک ہے نا. اور پاکستان کے اندر اگر ایک ایئر کنڈیشن چلتا ہے, انرجی اس کا استعمال ہوتی ہے ایک کمرے میں 4 سے 6 گھنٹے کے لیے, تو اوسط بل 15,000 سے 20,000 یا 20,000 سے 25,000 کے درمیان ہے. سو آلریڈی اگر آپ یہ سمجھتی ہیں کہ سبسڈیز بھی دی گئی ہیں پھر بھی یہ حال ہے, تو اصل خامی کہاں پہ ہے, کہاں پہ چیزیں ریگولیٹ کرنے والی ہوں گی؟
دیکھیں ایک تو جو ہم نے ریگولیٹری باڈی اٹ سیلف اس کی بنائی ہے نیپرا, اس کو میں سمجھتی ہوں کہ اس کو بہت زیادہ اوور ہالنگ کی ضرورت ہے ان مائی ویو. اس کے بعد 97 کے بعد وہ آرگنائزیشن آئی ہے, اس کے بعد آپ کے ریٹس جو ہیں اس وقت دنیا میں 10 سینٹ سے زیادہ ریٹ نہیں ہے فار دی کمرشل جو کنزیومر ہے. پاکستان میں وہ 50 سینٹس ہیں اس وقت, 15 سینٹس. ٹھیک ہے, آپ یہ سوچیں کہ وہ کتنا زیادہ آپ کا جو کاسٹ آف ڈوئنگ بزنس وہ بڑھا دیتا ہے. سیکنڈ, جو کل بھی پرائم منسٹر نے اس چیز کے اوپر بہت نوٹس بھی لیا ہے کہ یہ جو پاور پیکجز ہو رہے ہیں یا تھیفٹ ہو رہی ہے یا, لیکن اس کے علاوہ آپ جتنا بھی, میرا ایک اور جو پوائنٹ ہے جو بہت کور ہے جو آپ کی بات سے ہے کہ آپ اس میں آپ ہر روز سنتے ہوں گے جی ہم نے 11,000 میگا واٹ ایڈ کر دیا, اب نیا جنریشن آ گئی, اب پاور کا نیا پلانٹ ہم نے انسٹال کر دیا, یہ سب ہوا. مسئلہ یہ ہے کہ آپ جنریشن ایک چیز ہے پاور سیکٹر کے اندر, کنزمپشن ایک چیز ہے, اس کے درمیان ایک چیز ہے جس کو آپ ٹرانسمیشن کہتے ہیں.
بالکل,
ٹرانسمیشن جو ہے سسٹم آپ کا پاکستان کا آبسلیٹ ہو چکا ہوا ہے. ٹرانسمیشن سسٹم آپ کا کیری نہیں کر سکتا اتنا برڈن جتنا برڈن آپ نے اس کو آج سے 40 سال پہلے کا جو برڈن تھا. آپ پاکستان میں ٹرانسمیشن کرنا الیکٹریسٹی کا ٹو دی اینڈ کنزیومر, اس کے لیے نیا سسٹم چاہیے. اور اصل نیا سسٹم جو نا وہ کسی سیٹ نے نہیں لگانا ہے, کسی انویسٹر نے نہیں لگانا ہے, وہ آپ کی اسٹیٹ نے لگانا ہے, جس کے اوپر توجہ ابھی تک انہوں نے نہیں دی, کیونکہ ٹرانسمیشن لاسز آپ کے اتنے زیادہ ہو جاتے ہیں جس کی وجہ سے آپ
پھر وہ سارا برڈن جو ہے دوسرے کے اوپر ڈال دیا جاتا ہے. بالکل سمجھ آ
گئی.
محمد علی صاحب میں آپ کی طرف آتا ہوں, لیکن مجھے چند سیکنڈ کی ایک بریک لینی ہے. بریک کے بعد واپس آتے ہیں, میں آپ سے یہی پوچھنا چاہوں گا, سوال میرا یہی ہوگا کہ اصلاحات مگر کہاں سب سے زیادہ ترجیحاً کرنا ہوں گی, اصلاحات اور کس نوعیت کی.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ واشنگٹن ہے, پروگرام ہے راؤنڈ ٹیبل, جس کا آج موضوع ہے پاکستان میں ادارہ جاتی اصلاحات کا حکومتی ایجنڈا, استعداد اور سیاسی عزم. ہمارے ساتھ موجود ہیں اس پہ گفتگو کرنے کے لیے اس وقت محمد علی احسان صاحب, کرنل ریٹائرڈ اور نیشنل ڈیفینس یونیورسٹی اسلام آباد کے ساتھ وابستہ, ڈاکٹر نور فاطمہ, وہ بھی ایجوکیشنسٹ ہیں, ایوارڈ یافتہ ایجوکیشنسٹ ہیں, وہ بھی ایکسلنسی ان ایجوکیشن انوویٹو آئیڈیاز کے اوپر. تسنیم نورانی صاحب کچھ دیر بعد ہمارے ساتھ ہوں گے اور آصف اللہ باغ صاحب. محمد علی احسان صاحب, اصلاحات بڑا ایک پرکشش نعرہ ہے, سلوگن ہے, لیکن اگر پاکستان کے حالات کو آپ دیکھیں, مختلف اداروں کا فنکشنز, ان کی کارکردگی, وہ آپ کے سامنے ہے, کہاں آپ سمجھتے ہیں کہ ترجیحاً اصلاحات ہونی چاہیے؟ ڈاکٹر عشرت حسین کی پروفائل آپ کے سامنے ہے, کیا توقعات آپ ان سے رکھتے ہیں؟
اسد صاحب دیکھیں, میں کوئی ایک اکانومسٹ نہیں ہوں, میری اسپیشلائزیشن بھی نہیں ہے, لیکن ایز این عام آدمی میں آپ سے صرف یہ ضرور کہنا چاہوں گا کہ یس, ادھر پاکستان کے حالات جیسے ہمارے سامنے ہیں, بھوک ہے, پیاس ہے, پانی کے ایشوز ہیں, ہسپتال کے ایشوز ہیں, ایجوکیشن کے ایشوز ہیں, سارے ہیں جو ابھی بتایا گیا. مجھے بڑی اچھی بات ان کی لگی جو آپ تھوڑی دیر پہلے بات کر رہی تھی
ڈاکٹر نور فاطمہ,
ٹرانسمیشن کا سسٹم ہی آبسولیٹ ہو گیا ہے. तो मैं कहता हूँ ट्रांसमिशन का सिस्टम क्या, ड्रेनेज का सिस्टम क्या, वाटर रिजर्वॉयर्स क्या, या क्या आप देखें तो बहुत कुछ ऑब्सोलीट हो गया है, बहुत सी चीजें हैं जिस पर हमने ध्यान देना था नहीं दे सके। लेकिन मैं क्योंकि इसको फंक्शनैलिटी में देखते हुए यूँ देखता हूँ कि यस पावर में आना एक और चीज है, जैसे कि हमारी हुकूमतें आती हैं, लेकिन सेंटर ऑफ पावर को भी हमने अंडरस्टैंड करना है, जो कि हमारे सिक्योरिटी सिचुएशन की वजह से, लैक ऑफ पॉलिटिकल क्रेडिबिलिटी की वजह से ज्यादा रेस्ट करता रहा है और कर रहा है विद द पावरफुल इंस्टीट्यूशन दैट वी हैव इन द फॉर्म ऑफ मिलिट्री। तो मेरे लिए सबसे ज्यादा जरूरी इस हुकूमत के लिए चीज ये है कि वो अपने रिलेशनशिप को अच्छे तरीके से हार्मोनाइज करे मिलिट्री के साथ। और मुझे बहुत अच्छा लगा है इन द वे दैट दिस रिलेशनशिप हैज स्टार्टेड। और मैं आप मुझे रिफॉर्म्स की प्रायोरिटी में देख रहे थे, तो एज समबडी हु स्पेशलाइज्ड इन दिस सब्जेक्ट मुझे तो ये बहुत रिफॉर्म अच्छा लग रहा है। तो दिस इज आल्सो काइंड ऑफ अ रिफॉर्म व्हिच इज टेकिंग।
लेकिन ये इंस्टीट्यूशनलाइज कैसे होगा? अभी तो दो अफराद की सतह पे हमें नजर आ रहा है ना कि एक हमांगी है, लेकिन ये इंस्टीट्यूशनलाइज कैसे होगा? यहाँ पे भी इंस्टीट्यूशनल रिफॉर्म जो लाने,
आप ये देखें कि एज ए लीडर मैं क्योंकि पढ़ाता भी हूँ, तो मुझे बहुत ये होता है कि जब जब आप लीडरशिप को देखते हैं और इस इदारे में देखते हैं, नेशनल डिफेंस यूनिवर्सिटी जैसे इदारे में, तो आप देखते हैं कि कैसे मिलिट्री के लीडर्स यहाँ पे, उन्हें क्या क्या पढ़ाया जाता है और कितना इंटेंस तरीके से उनको चीजों को पढ़ा के सिखाया जाता है। मेरी बड़ी ख्वाहिश है कि यही चीज रेप्लीकेट हो सिविल के अंदर, और उसमें हमारी लीडरशिप जो कि एक ऐसी लीडरशिप हो जो कि जब एक एक स्टेट को रिप्रेजेंट करे या गवर्नमेंट को रिप्रेजेंट करे, तो वो एक ऐसे पेडेस्टल पे खड़ी होके करे कि जिसमें के उसको सुनाई वाकई मिल सके, और वो ड्राइवर हो और गाइड करे सारी पॉलिसी को, और पॉलिसी को फिर इंप्लीमेंट इदारे करे। तो वो लीडरशिप को हम देखते हैं कि यस आप फॉरेन मिनिस्टर को देखें, वेरी क्रेडिबल पर्सन, आप बाकी लोगों को देखें जो मिनिस्टर्स अगर चूज किए गए लगाए गए हैं, और अगर नहीं भी लगाए गए अच्छे तो लगने चाहिए, और अगर उनके लिए ऐसा भी कहा जा रहा है कि दे आर नॉट परमानेंटली प्लेस, और अगर जब तक वो डिलीवर नहीं करेंगे तो दे विल बी ऑन द नाइफ एज विच इज वेरी गुड। तो इस तरह की चीजें पहले हमारे सुनने में नहीं आ रही थी, बहुत पोलिटिसाइज मामलात रहे थे, लेकिन इदारों को जितना आप डीपोलिटिसाइज कर सकते हैं उनको अहमियत भी दे सकते हैं। पाकिस्तान जैसे मुल्क में आपको बहुत अहमियत देनी पड़ेगी, अनलेस यू आर नॉट सिक्योर, आपकी सिक्योरिटी नहीं है जब तक आपकी इन्वेस्टमेंट नहीं हो सकती, और आपकी बहुत सी चीजें उससे रिलेटेड है। बड़ा जरूरी है कि रिफॉर्म मस्ट टेक प्लेस इन सिविल मिलिट्री रिलेशनशिप एज वेल, जो कि एक अच्छा बिगिनिंग है, और अल्लाह करे कि अच्छे तरीके से आगे चलता रहे और बेहतर तरीके से चलेगी।
डॉक्टर नूर फातिमा, जरा चूंकि मैं बाकी जहाँ इदारों के अंदर इसलाहत की बात है, खासतौर पर फोकस तो सिविल सर्विसेज के ऊपर है, क्योंकि फिर सिविल सर्विसेज जो हैं वो तमाम इदारे के अंदर वो मौजूद हैं, टॉप मशीनरी होती है, वो उसके ऊपर इस वक्त तवज्जो है, और डॉक्टर इशरत हुसैन ने उसी बारे में अपनी तजावीज़ देनी है, देखने कब चीज़ सामने आती है, वो किताब उसके ऊपर पहले लिख चुके हैं और पूरी एक एक्सपर्टी उनके सामने है। लेकिन डॉक्टर नूर फातिमा, अगर हम इसी वक्त पाकिस्तान के अंदर सिविल मिलिट्री ताल्लुकात के पस मंज़र में बात करें, सो इसको इंस्टीट्यूशनलाइज होना इसका कितना ज़रूरी है, और यहाँ पे इदारा जाती सतह पे किस तरह की अगर इस्लाहात ब्लैक एंड वाइट में नहीं भी हैं तो भी जो कंडक्ट है उसके अंदर बुनियादी तब्दीलियाँ क्या आनी चाहिए?
देखिए, बहुत अभी जो इन्होंने बात की है बहुत अच्छी है कि एक न्यू स्टार्ट हुआ है, इस आप हम एग्री कर सकते हैं, डिसएग्री कर सकते हैं, लेकिन ये जो गवर्नमेंट है इसके साथ एक चीज़ जो बड़ी पॉजिटिव अभी आ रही है वो ये है कि इनका बैगेज नहीं है सच, ठीक है, तो उनका कोई एज सच पोलिटिकल और कोई ऐसी राइवलरी या कोई ऐसा इंस्टीट्यूशन के साथ कोई क्लैश उसमें से अभी देखने में नहीं आया, जो न्यू स्टार्ट है। बहुत ज़रूरी इसलिए होगा इनका ये रिलेशनशिप आपस में चलना और एक पेज पर होना, और बेसिकली अगर आप देखें तो अभी तक एक ही चीज़ हम देख सकते थे, वो नेशनल एक्शन प्लान था जो 2014 के बाद से सिविल मिलिट्री दोनों इंस्टीट्यूशन और पूरा पार्लियामेंट और सब एक पेज पर होकर बनाया, और उसके लिए बड़े सक्सेसफुली काम हो रहा है, वर्ड बहुत अप्रिशिएट भी हुई है एट वर्ल्ड लेवल, इंटरनेशनल कम्युनिटीज में भी वो उसका बहुत ज्यादा उसको अप्रिशिएशन और रिकग्निशन मिली है। अब अगर जो सफर किया है पाकिस्तान ने, आप देखें अभी भी हम मिड 60s और 70s की जो ग्रोथ थी, जो कि जो बेसिकली इकोनॉमिक टर्म्स में जो मैं बात करूँ, इकोनॉमिक ग्रोथ जो थी उस वक्त 6% थी, डिस्पाइट के पाकिस्तान के पास वो सब कुछ उस वक्त की डेवलपमेंट के लिए नहीं था, ना ह्यूमन रिसोर्स थी ना वो मशीनरी थी, लेकिन इस वक्त आके हम हमारे पास हम जो है वो लोग ग्रोथ के लिए फिर स्ट्राइव कर रहे हैं जी अब हमें ग्रोथ होनी चाहिए, नहीं हो पाएगी अगर आपके पास पॉलिटिकल इंस्टेबिलिटी नहीं है। देखिए ये जो रिफॉर्म्स हैं ये सब चीजें ये अब हम एक न्यू स्टार्ट कर रहे हैं, लेकिन अबव ऑल आपको एक पॉलिटिकल स्टेबिलिटी चाहिए, आपको पॉलिसी की स्टेबिलिटी चाहिए, आपको जो पब्लिक पॉलिसी है दैट शुड बी मेड फॉर द पीपल, वो आपको प्राइवेटाइज पब्लिक पॉलिसी नहीं चाहिए जो कि अनफॉर्चुनेटली यहाँ पर हुआ है, इसलिए कि आपका पॉलिटिकल कैप्चर रहा है वो उस सूरत में रहता है जब लोग जो हैं वो आपके क्लैश में अपनी अटेंशन उनकी डाइवर्ट वहां होती है, रिजल्ट ये होता है कि पॉलिटिकल कैप्चर उस जो पब्लिक पॉलिसी आपने बनाई होती है वो प्राइवेटाइज पब्लिक पॉलिसी हो जाती है।
सही, मैं
अगर
अब
ये नहीं चलेगा रिजल्ट ये होगा कि आइंदा आने वक्त आते वक्त जो अब टाइम आ रहा है उसके अंदर भी अगर ये क्लैशेज रहेंगे तो पाकिस्तान को इस वक्त आगे बढ़ने की पर्टिकुलरली सी पैक को इंप्लीमेंट करने की जिसमें सिर्फ $36 बिलियन इज ओनली मेंट फॉर द पावर सेक्टर ओनली।
इससे पहले कि मैं ज़रा अगला आगे बढ़ूं और ये जानूं कि आखिर अब ये जो भी इस्लाहात का एजेंडा सामने आएगा उसके ऊपर अमल दरामद कैसे होना है, उसके लिए वसाइल क्या चाहिए और उसके लिए जो सियासी अज़्म है वो कितना मौजूद है, और फिर ये कि जो इंफरादी दर्ज अमल है वो कैसे उसको असरअंदाज कर सकता है। लेकिन पहले इसी पे रहते हैं। डॉक्टर आसिम अल बाग साहब ने हमें ज्वाइन किया है, मुमताज़ पॉलिटिकल साइंटिस्ट हैं, कॉलमिस्ट हैं और वो इस वक्त हमारे साथ हैं। आसिम साहब, हम बात कर रहे हैं मौजूदा पाकिस्तान के अंदर जो मौजूदा हुकूमत है उसके इदारा जाती असलाहत का एक एजेंडा है, उस पर काम हो रहा है, मुख्तलिफ शोबों में रिफॉर्म लाने की असलाहत लाने की बात हो रही है, इस्तेदाद और सियासी अज़्म ये हमारा मौजू है। आपके ख्याल में इस्लाहात क्यों कर ज़रूरी हैं? क्या निज़ाम मुकम्मल तौर पे जवाब दे चुका है, कोलैप्स कर चुका है? क्या ये बेहतर हो सकता है कि हम इसी निज़ाम के अंदर रहते हुए पहले गवर्नेंस के मॉडल बेहतर करें और फिर देखें कि जहाँ पे लूप होल्स हैं उनको कवर करने के लिए, क्योंकि उसमें तरामीम की ज़रूरत होगी, तरामीम के लिए आइन साजी की ज़रूरत है और फिर आपको उसके लिए पार्लियामेंट के अंदर नंबर्स की ज़रूरत है। सो किस तरीके से ये चीज़ें आगे बढ़नी चाहिए हैं और इदारा जाती इस्लाहात क्यों कर ज़रूरी है?
देखिए, इसमें जो सबसे बड़ी बात है जो समझ में की है वो ये है कि एवोल्यूशन का कोई शॉर्टकट नहीं है इदारा जाती परफॉर्मेंस बढ़ाने के लिए और उनकी रिफॉर्म डिवाइज करने के लिए। एक इस किस्म का हम पहले भी एक अटेम्प्ट देख चुके हैं जब 2001 में जो हम शरफ साहब ने ये नेशनल रिकन्स्ट्रक्शन का एक ब्यूरो का तहत एक जो है वो रिफॉर्म्स और सारी चीजें करने की कोशिश की, उसमें नेशनल पुलिस रिफॉर्म्स भी आई, हमने पुलिस ऑर्डर देखा आया और जो डिस्ट्रिक्ट एडमिनिस्ट्रेशन है उसका ढांचा जो है उसमें तब्दीली आई, लेकिन ये सब कुछ घूम घाम के जो है वो 10-12 साल में वापस उसी तरफ चला गया। वो डीसीओ जो है डीसी बन गए, जिले जो निजाम है वो जमीन बोस हो गया और पुलिस उसी तरह अब आहिस्ता आहिस्ता जो है वो जिले की मातहत जो है वो आती जा रही है। तो मामला ये है कि जब तक आप अपने गिवन जो फ्रेमवर्क है उसको पूरी तरह एक्सरसाइज नहीं करेंगे, उसको एग्जॉस्ट नहीं करेंगे उसकी पॉसिबिलिटीज, तब तक आपको वो नेचुरल एक वे फॉरवर्ड नहीं मिलेगा कि हमने ये रास्ता अख्तियार किया, हमारे तनाजुर में हमारी आवाम की और मकामी जरियात के तनाजुर में हमें ये इसमें फवायद हासिल हुए, यहाँ पे हम नाकाम हुए और अब हमें ये रिफॉर्म्स करना है। जब आप दूसरों से रिफॉर्म्स बोरो करते हैं तो आप उनकी जो एक सक्सेस की स्टोरी है उसको उसकी नकल करना चाहते हैं बगैर उस रास्ते से गुजरे, और ये जो इदारे हैं जो आवाम को सर्व करते हैं जो हुकूमत का स्ट्रक्चर चलाते हैं वहां पे ये तजर्बा बिलमूम कामयाब नहीं होता, क्योंकि आप वो स्टोरी तो बोरो कर लेते हैं लेकिन वो हालात बोरो नहीं कर पाते जिनमें वो सक्सेस सामने आए। तो मैं ये समझता हूँ कि हमें ठीक है, हमें दुनिया के साथ कदम मिलाकर चलने की कोशिश करनी चाहिए और ये जरूरी नहीं है कि हम री इन्वेंटिंग द व्हील के चक्कर में पड़े कि जो दुनिया ने 150 साल में सीखा है वो हम
नए सिरे से खुद शुरू करें,
हम भी 150 साल लगाएं। लेकिन दूसरी तरफ ये भी एक हकीकत है कि हम उस 150 साल को समअप नहीं कर सकते एक साल में, हमें उसमें एक गो स्लो की पॉलिसी रखनी चाहिए, हमें उसका टाइम ट्रैक रखना चाहिए कि अगर हम फॉर एग्जाम्पल 10 ईयर्स डाउन द लाइन अपने आप को यहाँ देखना चाहते हैं तो आज क्या करें, जो माजी से हमारा रिश्ता है उसको कैसे लेकर आगे चलें, जो नई रिफॉर्म्स है वो कहाँ कहाँ एडजस्ट होंगी और फिर अवाम उसमें कहाँ तक एडजस्ट हो सकेंगी और हमारा जो एग्जिस्टिंग
स्ट्रक्चर है, यानी जो इदारा जाति कैपेबिलिटी है या उनकी जो कैपेसिटी है वो कहाँ तक इसका साथ दे सकेगी।
मैं इसीलिए इसी सवाल के ऊपर हुआ, मेरा जो गुफ्तगू है अभी इसी नहज पे वो पहुंची है कि अब इदारा जाति जो कैपेसिटी है, इस्तेदाद है, और फिर पॉलिटिकल विल तो चलो हमें नज़र आती है इमरान खान की सूरत में, लेकिन ये कि इदारों के अंदर ये सलाहियत कितनी है, और फिर इस्लाहात अगर उनका नफाज भी हो जाता है तो जो फिर मॉडल ऑफ परफॉर्मेंस मैनेजमेंट हैं वो कितने हैं कि सद्दक पास हैं, या फिर वो जैसे आसिम अल्लाह बख्श साहब ने कहा कि सारी तब्दीलियों के बाद अल्टीमेटली फिर डिस्ट्रिक्ट गवर्नमेंट के पास जो है या डिस्ट्रिक्ट मैनेजमेंट के पास चली जाती है पुलिस, भले जितने आप तब्दीलियाँ लेके आएँ। इस पर गुफ्तगू हम जारी रखते हैं, एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे, तस्नीम नूरानी साहब भी हमारे साथ होंगे और अपना पैनल हम उनके साथ गुफ्तगू को आगे बढ़ाते हैं।
VOA उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए, सेव कीजिए, फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं, VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो अब एप स्टोर पर भी दस्तयाब है।
VOA उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है राउंड टेबल, मैं हूँ असद हसन और प्रोड्यूसर हैं हमारे साथ असफर इमाम, नशवान क्याली हमारी इंजीनियर हैं। बात हम कर रहे हैं पाकिस्तान में इदारा जाती असलाहत का हुकूमती एजेंडा, इस्तेदाद और सियासी अज़्म। हमारे साथ मौजूद हैं मोहम्मद अली एहसान साहब, साबिक मिलिट्री ऑफिसर हैं, नेशनल डिफेंस यूनिवर्सिटी के साथ वाबस्त हैं, डॉक्टर नूर फातिमा मुमताज़ एजुकेशनिस्ट हैं, तस्नीम रानी साहब कुछ देर बाद हमारे साथ होंगे, और आसिम अलाबाग साहब सोशल साइंटिस्ट हैं, पोलिटिकल साइंटिस्ट और कॉलमिस्ट हैं। मोहम्मद अली एहसान साहब, अब ज़रा बात करते हैं इदारों की कैपेसिटी के ऊपर, कितनी कैपेसिटी, अगर कोई एक इस्लाहात का एजेंडा थमा भी दिया जाता है इम्प्लीमेंट कैसे होगा, और इम्प्लीमेंट अगर होगा तो फिर जैसे हम परफॉर्मेंस मैनेजमेंट की बात कर रहे हैं उसका मैकेनिज्म क्या उसी एजेंडे के साथ आएगा या वो अलग से डेवलप करना पड़ेगा?
देखिए जी, सबसे पहले तो उसमें बात है कि जो आपकी गवर्नमेंट है वो किस तरीके से, हाउ कमिटेड इट इज टू डू व्हाट इट इज ट्राइंग टू डू, और वो कमिटमेंट हमने देखी है इन द फॉर्म ऑफ द एबिलिटी ऑफ द लीडर ऑफ द हाउस, जिस तरीके से उन्होंने अपना पहला कौन से एड्रेस भी किया और उसके बाद जिस तरीके से अभी तक अनफोल्ड किया है उन्होंने अपना प्लान, एंड ये कहा है कि 100 दिन के अंदर अंदर जो भी इस्लाहात वो करने जा रहे हैं इतना एक टाइम उनको जरूर देना चाहिए कि वो कर सके। जहां तक कैपेसिटी की बात है, आई थिंक कैपेसिटी तो इट इज गॉट एवरीथिंग टू डू विद द रिसोर्सेज आल्सो, कि आपके डिस्पोजल के रिसोर्सेज क्या हैं। अगर रिसोर्सेज हैं तो कैपेसिटी है टू डू व्हाट यू वांट टू डू, चाहे वो ह्यूमन कैपिटल है, चाहे वो आपके पास फाइनेंशियल है। तो मेरे ख्याल में हमारे पास एक इकोनॉमिक क्राइसिस है और हुकूमत के लिए बहुत डिफिकल्ट टाइम है, बट मुझे जो लगता है, जो मेरे लिए अच्छी चीज है, जो मैं समझता हूँ अच्छी है, वो है दैट इज द पॉलिटिकल विल। और वो विल क्या कर रही है, वो जो आपका नेशनल प्राइड है उसको रिक्रिएट कर रही है, मुझे ये जरूर बहुत लगता है। और वो विल जब क्रिएट हो जाती है तो फैशिस्ट भी जो है ना, पीपल लाइक हिटलर हु इज हेटेड ऑल ओवर द वर्ल्ड, उस तरह के लोग भी थ्रू बाय क्रिएटिंग दैट विल हैव बीन एबल, वो इस काबिल हो जाते हैं कि वो कौम को उठा देते हैं, और फिर खुद से कैपेसिटी बिल्डिंग हो जाती है, ना सिर्फ इदारों में बट एज अ होल पूरी कौम के अंदर। तो मुझे तो बहुत होप है इस चीज से कि अब जो थोड़ा सा लगता है और जो नजर आता है कि दिस सिचुएशन ऑफ होपफुलनेस, जो कि एक होपलेसनेस की सिचुएशन से बाहर निकाल कर पॉलिटिकल विल क्रिएट हो रही है, जो कि मेरे ख्याल में एक कैपेसिटी बिल्डिंग खुद ही कर देगी ऐसी कि लोग शायद इन द वे दैट द गवर्नमेंट इटसेल्फ इज ट्राइंग टू प्रूव कि नहीं, हम खुद से, चैरिटी विल बिगिन एट होम, हम खुद करके दिखाएंगे कि हम कैसे रिड्यूस कर सकते हैं एक्सपेंसेस, और इस तरीके से आई थिंक एक मॉडल क्रिएट होगा फॉर ऑल इदारास कि वो खुद भी देखें कि नहीं, ऑल ऑफ देम कैन कंट्रीब्यूट इन द सेम वे, मे बी इस तरीके से शायद हम आगे बढ़ सकें।
आसिम अल्लाह भाई साहब, अब पहले तो जो बात थी कि मौजूदा निज़ाम के अंदर रहते ही उसके ऊपर अमल दरामद किया जाता, गवर्नेंस के बेहतर कोशिशें की जाती, लेकिन खैर अब अगर बात इस्लाहात की जानिब आ ही गई है, सो इस्तेदाद, कैपेसिटी और पॉलिटिकल विल, सियासी अज़्म कितना नज़र आता है? जी
कि हमारे यहाँ जो रिफॉर्म एजेंडा होता है वो उस पर्टिकुलर गवर्नमेंट का होता है, यानी अक्रॉस द बोर्ड जो है उसे एक इत्तेफाक राय नहीं डेवलप हो पाता, और उस वजह से ये होता है कि जब नई गवर्नमेंट आती है तो वो उन रिफॉर्म्स को बीच में छोड़ देती है और फिर आगे मामला जो है وہ اپنے حساب سے اور یا اپنے منشور کے حساب سے چلانے کی کوشش کرتی ہے. یعنی جس کا ایک آئین ہے, ایک دستاویز ایسی ہے جس پر ایک اتفاق کم و بیش پایا جاتا ہے ساری قوم کا کہ یہ ایک ایگریڈ ڈاکومنٹ ہے. اس طرح کا ہمارے پاس ریفارمس کے لیے کوئی ایسا نہ ایجنڈا ہے تیار, نہ ہمارے پاس اس کے لیے ٹاسک بورڈ جو ہے وہ کوئی اتفاق رائے ہے. ہم نے دیکھا کہ ریسنٹ جو ایک اتفاق رائے سامنے آئے وہ وار آن ٹیرر کے حوالے سے تھا, نیشنل ایکشن پروگرام, لیکن اس کو جس طرح بٹس اینڈ پیسز میں چلایا گیا اس کے نتائج جو ہے آپ کے سامنے ہیں کہ جو ملٹری سائڈ ہے اس میں تو مور اور لیس کورڈ ہے, لیکن جو اس کا دوسری سائڈ ہے جس میں آپ کا جسٹس سسٹم ہے, آپ کی لوگوں کو مین اسٹریمنگ کرنا ہے, جو آپ کی سلیپر سیلز اور سٹیز میں کو سیو کرنا ہے, وہ اس کے معاملات نہیں ہے. گورننس کے ایشوز ہیں وہ ویسے کے ویسے ہیں. اسی طرح اب یہ ہے کہ آپ کے یہاں ڈسپیرٹی اتنی زیادہ ہے کیپیسٹیز میں ایون ان دا پروونسز کا. دیکھیے کہ فاٹا کا مرجر کے بعد ابھی آپ کو بہت زیادہ آپ سمجھتے ہیں کہ آپ کو ٹائم لینا چاہ رہی ہے گورنمنٹ بھی اور بیوروکریسی بھی کہ وہاں پہ جو کیپیسٹی اتنی ڈیولپ کی جائے کہ پورٹس آپریٹ کر سکیں اور یہ جو تھانہ کچہری کا نظام ہے یہ آپریٹ کر سکے, ڈسٹرکٹ مینجمنٹ پراپرلی جیسے باقی ملک میں کرتی ہے وہ آپریٹ کر سکے. تو اس لیے یہ ایک ویل موجود ہے, لیکن اس ویل کو ہم ایک اوور ویلمنگ اس لیے نہیں کہہ سکتے کیونکہ یہ ویل اس وقت تک تو موجود ہے جب تک یہ حکومت بس اقتدار میں ہے, اور اگر اس کو کوئی اور اس سے زیادہ کمپیئرنگ معاملات نہ پیش آ گئے تو یہ ویل موجود رہے گی, لیکن اس کے بعد کیا ہوگا. اور اس کا نتیجہ یہ ہوتا ہے کہ پچھلی تین چار ٹرمز میں اگر آپ دیکھیں تو بیوروکریسی بالکل جو ہے وہ ان چیزوں میں ہاتھ نہیں ڈالتی, اور اب جس طرح احتساب کا سلسلہ چل رہا ہے بیوروکریسی بالکل اب آہستہ آہستہ گوئنگ بائی دا بک پہ چلنا شروع ہو گئی ہے. اور ان کا یہ ایک ہے کہ وہ صرف وقت گزارتے ہیں, وہ کوئی ایسا کام نہیں کرنا چاہتے کہ جس میں وہ بہت زیادہ انوالوڈ ہو جائیں اور کل کو ان کے لیے مشکلات پیدا ہوں. انہیں پتا ہوتا ہے کہ ایک گورنمنٹ جائے گی دوسری آئے گی, اس کی پالیسی مختلف ہوگی, ہم نے اپنا وقت پاس کرنا ہے, ہم اس کے مطابق چلتے ہیں. جب تک یہ نیشنل ایجنڈا جو ہے یہ سب پارٹیز اور سب جو آپ کے اسٹیک ہولڈر سو کولڈ ہیں وہ اس پہ اگری نہیں کرتے, ایک نیشنل ڈیکلریشن نہیں آتا, تو تب تک آپ اس پر ایک لانگ ٹرم جو کام کرنا اور خاص طور پہ اپنی بیوروکریسی کو آمادہ کرنا کہ وہ اس کو ڈلیور کرے وہ نہیں کر سکی. جو میں نے کہا تھا کہ موجودہ وسائل میں یا موجودہ سسٹم میں کام کرنا چاہیے وہ اس لیے کرنا چاہیے کیونکہ آپ اس کے اہداف پورے کریں گے تو آپ اگلے اہداف کے قابل ہو سکیں, یہ کیپیسٹی ہے. اگر آپ کوئی ہدف پورا نہیں کر پاتے, یعنی آپ دیکھیے آپ کا کوئی منصوبہ وقت سے پورا نہیں ہوتا, آپ کا کوئی ہدف پورا نہیں ہوتا, ملینیم ڈیولپمنٹ گولز میں آپ کہاں کھڑے ہیں, تو آپ نئی ریفارمز لے بھی آئیں گے اگر آپ آبجیکٹیو بھی پورے نہیں کر پائیں گے تو وہ آن پیپر جو جتنا بھی اچھا اور پریزنٹ لگے اس کے نتائج تو ملک کے لیے کچھ بھی نہیں ہوں گے.
صحیح. ڈاکٹر نور فاطمہ صاحبہ سے ہمارے دوبارہ رابطہ بحال ہو گیا ہے. ڈاکٹر صاحبہ, ہم بات کر رہے ہیں ذرا اگلے مرحلے کے اوپر ہیں کہ ایک طرف تو ہے کہ اصلاحات ہونی چاہیے, نہیں ہونی چاہیے, اسی سسٹم کے اندر رہتے ہوئے ہوں یا کمپلیٹلی ایک نیا نظام جو ہے وہ متعارف کرا دیا جائے. اب دوسرا یہ ہے کہ جو کیپیسٹی ہے اداروں کی اس پہ کیسے کام ہوگا, یا وہ کتنی کمپیٹیبل ہے ان ریفارمس کے ساتھ جو ممکنہ طور پہ سامنے آئیں گی, اور دوسری جانب جو پولیٹیکل ول ہے, پولیٹیکل ول لیڈر ٹاپ لیڈرشپ سے لے کے جو نیچے لیول تک ہے وہاں سے ممکنہ طور پہ ایک بہت زیادہ مزاحمت کا بھی سامنا ہوگا یا ہے اس وقت بھی اور پچھلی حکومتوں کو بھی رہا ہے, سو ان سارے مسائل کو کیسے نمٹنا ہوگا.
یہ مجھ سے بات کر رہے ہیں
ڈاکٹر نور فاطمہ سے.
جی جی
جی جی
ہاں, اس کو ہم سمجھ سکتے ہیں کہ اس وقت تو اپیرنٹلی جو انٹینٹ ہے وہ بڑی کلیئرلی نظر آ رہی ہے کہ جی ہم اکراس دا بورڈ اس کو کریں گے, اور ٹاپ ڈاؤن اپروچ بھی ہے کہ جی ہمیں اپنے سے اسٹارٹ کرتا ہوں اور پھر اس کو نیچے تک لے کر ہم آتے ہیں, پر سے ایٹ لیسٹ پولیٹیکل انٹینٹ نظر اس میں آتی ہے. اب جہاں تک ہے کہ جی اس کی اگر آپ کر بھی لیتے ہیں ریفارم اور کیپیسٹی جو ہے, سوری
جی جی
ریفارمس آف کیپیسٹی جو ہے وہ بیسیکلی انٹرٹوائنڈ ہے. آپ جب ریفارمس کریں گے تو کیپیسیٹیٹ کریں گے انسٹیٹیوشنس کو. ریفارمس مین یہ کہ وہ ایفیشینٹ ہوں اور وہ اپنے آپ کو اس سے جو دنیا میں اس وقت بڑھتا ہوا پیس ہے ایفیشنسی کا اس کے ساتھ لے جائیں. سول سروینٹس کا کس طرح سے چاہے وہ ایفیشنسی بیسڈ ان کو ان کی پرفارمنس بیسڈ ان کی پروموشنز ہونی چاہیے, یا کس طرح سے جیسے انہوں نے کہا ریوارڈ کا سلسلہ ہم پنشمنٹ کا شروع کریں گے تو کس طرح سے ہونا چاہیے, یہ سب چیزیں اس کے ریفارمس کے ساتھ جڑی ہوئی ہیں. آبجیکٹیوز آپ میٹ ہی تب کر سکتے ہیں, آپ ویژن دے ہی تب سکتے ہیں جب آپ کو پہلے صورت میں ہی نظر آئے گا کہ اس ادارے میں اتنی کیپیسٹی ہے کہ پرفارم کر سکے, آپ دیکھیں ٹیکس ریفارم کی جو ٹیکس پہ ریفارم ہوئی, اتھارٹی بنی, بہت ہائی پیز بھی وہاں دی گئی, بہت اس کے اوپر کمپین بھی ہوئی, لیکن وہ چونکہ کیپیسٹی نہیں بڑھی تو وہ ابھی تک ہمارا ٹیکس ٹو جی ڈی پی ریشو جو ہے وہ لوور ہے. جہاں تک میری کوئی جو ایک لمیٹڈ اپنی کیپیسٹی میں جو چیز مجھے سمجھ آتی ہے, میں سمجھتی ہوں کہ اگر ہم ایک نیشنل ریفارم کمیشن بنا دیں جس کو ہم تھوڑا ہائی پاورڈ کر دیں, اور اس کے اندر جو باڈی ہو اس کے اندر آپ پرائیویٹ سیکٹر کو اور گورنمنٹ سیکٹر کو اور اس میں آپ تھوڑا کمبائن کر کے اور اس کے اوپر اگر ہم کام کریں جو کہ پورے سیکٹرز کو, کیونکہ دیکھیں یہ جو ہم سیکٹورل لیول کے اوپر ریفارمز کرتے ہیں نا وہ کہیں نہ کہیں ان کی آپس کی کوآرڈینیٹنگ ایفرٹس نہیں ہوتی ہیں.
صحیح.
اس سے بھی فرق پڑتا ہے کہ آپ اپنی انرجی, پیسہ, ٹائم جو ہے وہ آپ اس کو ریپیٹیڈلی ویسٹ کرے جا رہے ہوتے ہیں.
یہ بہت امپورٹنٹ بات آپ نے کہی ہے کہ ایک ادارے میں اگر اصلاح کی ہے لیکن باقی جن اداروں کے ساتھ مل کے کام کرنا ہے وہاں پہ اگر وہ مختلف صفحے پہ کھڑے ہیں تو بات نہیں بنے گی.
کمیشن بن جائے نا, جس کو ایک نیشنل ریفارم کمیشن آپ کہہ دیں, اس طرح کا کچھ ادارہ ہو جس کے اندر سارے ریفارمز کو ایک شیلٹر ملے اور ان کو پتا ہو کہ کس کس انسٹیٹیوشنز میں ریفارم کی کیا کیا سچویشن ہے اور وہ سارے ریفارمز کو آپس میں کوآرڈینیٹڈ ریفارم.
جی ہمیں جناب تسنیم نورانی صاحب نے بھی جوائن کیا ہے, ممتاز تجزیہ کار ہیں, سابق سیکرٹری داخلہ, اور پاکستان کے اندر ریفارمز کا ایک اور بہت بڑا جو ایجنڈا نیشنل الیکشن پلان کے نام سے سب کے سامنے ہے, اس کو کرافٹ کرنے والی ٹیم کے اہم ممبر تھے. تسنیم نورانی صاحب بہت شکریہ, آپ ٹریول بھی کر رہے ہیں, ہم نے آپ کو زحمت دی ہے. بات ہم کر رہے ہیں عمران خان وزیر اعظم پاکستان, ان کا اصلاحات کا جو ایک اگریسو ان کا ارادہ ہے اور اس کے لیے باقاعدہ ایک اسائنمنٹ, ایک ٹاسک دیا گیا ہے ڈاکٹر عشرت صاحب کو, عشرت حسین کو, کہ وہ باقاعدہ پورے ایجنڈے کے ساتھ سامنے آئیں, پھر ہم استعداد اور جو پولیٹیکل ول ہے اس کا انالیسس کریں. عمران خان کے ساتھ آپ کو ذاتی طور پہ بھی آپ کا انٹریکشن رہا ہے, کیا پولیٹیکل ول ان کے ہاں نظر آتی ہے, کتنے کمیٹڈ ہیں وہ اس کے لیے, اور پھر کیا ان کے پیش نظر اداروں کی کیپیسٹی, ریسورسز, یہ ساری چیزیں اس کے اندر فٹ ان ہوتی ہیں, لا پائیں گے وہ اصلاحات جس کی وہ بات کریں؟
دیکھیے جو پولیٹیکل ول ہے وہ تو ظاہر نظر آ رہی ہے, کیونکہ ان کو کوئی ایسا سیاسی ابہام نہیں ہے, وہ زیادہ سیاستدان اس قسم کے ٹپیکل سیاستدان نہیں ہے.
جی.
تو اس وجہ سے وہ امپلیمنٹ کریں گے, اور انہوں نے جیسے کھیتی میں بھی کامیابی حاصل کی, لوگوں نے ان کی جو ایفرٹ تھی وہ اس کے باوجود کہ کرٹیسائز ہوتی تھی مگر لوگوں نے اس کو ریوارڈ کیا, تو اس وجہ سے وہ اس چیز سے مستفید ہوئے ہوئے ہیں تو وہ کریں گے تو صحیح. اب ایشو آتی ہے کیپیسٹی کی, بات یہ ہے کہ میں سمجھتا ہوں کہ ہر ایک مسئلے کا حل نئے ریفارم نہیں ہے,
صحیح,
کیونکہ بہت ساری ایسی چیزیں ہیں جو کہ خراب اس واسطے ہوئی ہیں کہ جو ایگزسٹنگ رولز تھے, جو ایگزسٹنگ نارمز تھے وہ امپلیمنٹ نہیں ہو رہے, وہ امپلیمنٹ نہیں ہوئے اور وہ سیاست کی نظر ہو گئے یا کاہلی کی نظر ہو گئے یا بری روایات کی نظر ہو گئے. تو ریفارمز کرنے سے پہلے سب سے اہم چیز تو یہ ہے کہ جو چیزیں ٹھیک ہونی چاہیے اور جس میں کو اکراس دا بورڈ بے شک اس سے کوئی جس کو بھی نقصان ہو ان چیزوں پہ توجہ سمجھتا ہوں کہ ریفارم کمیشن جو ہے یا ریفارمز کے جو ہے وہ, کیونکہ ریفارم فار دا سیک آف ریفارم جو ہے اس کا نقصان یہ ہوتا ہے کہ ایک تو ٹائم بڑا لگ جاتا ہے کنسنسس بلڈ کرنے میں, اور جب کنسنسس بلڈ ہو جاتا ہے تو پھر پتہ لگتا ہے کہ بھائی وہ امپلیمنٹیشن میں دیر ہو رہی ہے.
ٹھیک ہے,
تو نتیجہ یہ ہے کہ جو چیزیں ٹھیک ہونی ہوتی ہیں وہ اس کی طرف سے توجہ ختم ہو جاتی ہے. اور میں آپ کو یہ بتاؤں کہ اس قسم کی جو حکومتیں آتی ہیں تو ان کے پاس ریفارمز کرنے کے پہلا سال دو سال ہی ہوتے ہیں.
ٹھیک ہے,
کیونکہ اس وقت ان کی گڈ ول زیادہ ہوتی ہے. تو اس وجہ سے اہم چیز یہ ہے کہ اگر یہ پہلے سال دو سال میں اس چیز کو امپلیمنٹ
کر, کیا گورننس جیسے اگر ہم لیول کہنا چاہیے کہ 1 to 10 اگر اس کو دیکھنا چاہیں تو کیا موجودہ نظام 5 کے سطح کے اوپر بھی گورننس کو ایشور نہیں کرتا تھا؟
5 سے کیا مطلب؟
یعنی اگر ہم اس کی پیمائش کرنا چاہیں کہ جی پرفارمنس کے لیول ہیں فرام گریڈ 1 to grade 10, سو گریڈ 5 کے اوپر بھی یہ جو موجودہ نظام ہے یہ گورننس کو ایشور نہیں کرتا تھا, یعنی جو ان کا ارادہ ہے سو وہ اسی سسٹم کے اندر رہتے ہوئے اس کو امپروو کر سکتے ہیں؟
جی بالکل, میں سمجھتا ہوں کہ صورتحال یہ ہے کہ ایک تو خیر جو ان کی ہماری مشینری ہے جس نے ساری چیزیں امپلیمنٹ کرنی ہے اس میں کمی ہے, کیونکہ اس کی طرف توجہ نہیں دے گی اور سیاسی طور پہ ایک چند پانچ دس بندوں کو آئیڈینٹیفائی کر لیا گیا اور ان کے تھرو کام چلایا گیا. دوسرا یہ ہے کہ جو ہماری مشینری ہے بیوروکریسی, وہ ان میں سے بلک جو ہے وہ ڈیمورلائزڈ ہے. جو پرانے ریجیم کے سٹارز تھے ان کو کچھ توقع تھی کہ وہ نئے ریجیم میں آ کے وہ متاثر ہوں گے, مگر جو باقی جو 90% افسران ہیں وہ اس وجہ سے وہ ڈسارم ہوئے ہوئے ہیں کہ ان کو اس وقت ایک ہائپر ایکٹیو جوڈیشری, ہائپر ایکٹیو نیب, ہائپر ایکٹیو میڈیا, وہ اس میں ایک بیوروکریسی جو ہے وہ اس لحاظ سے سیاست دان سے مختلف ہوتی ہے کہ وہ اپنا ڈیفینس نہیں کر سکتی. جس طرح سیاست دان کے خلاف میں بات اگر کی جاتی ہے تو وہ پریس کانفرنس کرتا ہے, وہ بولتا ہے, وہ ٹاک شوز میں جاتا ہے اور اپنے آپ کو ڈیفینڈ کرتا ہے. بیوروکریسی یہ نہیں کر سکتی, وہ ڈپریس ہو جاتی ہے, وہ انیشیٹو کھو بیٹھتی ہے. اور صورتحال کچھ اسی قسم کی ہے کہ اس وقت جو ایماندار لوگ بھی ہیں, کمپیٹنٹ لوگ بھی ہیں, وہ بھی مین سٹریم پوسٹوں میں آنا نہیں چاہ رہے. کوئی انیشیٹو, کوئی اپنا اگریسیولی کام کرنا نہیں چاہ رہے, کیونکہ انہوں نے ان کو یہ نظر آ رہا ہے کہ غلطی کی سزا بہت سخت ہے, کام نہ کرنے کی سزا اتنی زیادہ سخت نہیں ہے. اس وجہ سے ان کو بھی اس پر ذرا تھوڑی سی یعنی توجہ دینی پڑے.
لیکن یہ جو بیوروکریسی ہے جو سرکاری مشینری ہے, اس کے لیے یہ ریفارم یا یہ ایجنڈا اصلاحات کا جو ایجنڈا ہے, یہ کوئی ظاہر نئی اصلاحات تو اصطلاح تو بالکل نہیں ہے. پچھلے ادوار میں بھی ہوتا رہا ہے, پیپلز پارٹی کے دور میں, صدر مشرف کے دور میں بہت اگریسو ریفارمز کی بات ہوئی, ابھی پچھلے دور میں ویژن 2025 کے نام سے احسن اقبال صاحب لیڈ کرتے رہے چیزوں کو. سو مطلب کیسے وہ اس کو قبول کریں گی, یا اگر مزاحمت ہوگی تو کیوں کرو گی ان کی طرف سے؟
دیکھیے, ایک تو یہ ہے کہ ریفارمز اگر آپ 1947 سے آپ اس کی ہسٹری دیکھیں تو بڑی بڑی کمیشنز بنی ہیں اور انہوں نے کئی کئی سال لیے اور انہوں نے بہت لوگوں سے کنسلٹ کیا, انہوں نے بہت عقل سے پروپوزلز بنائے, مگر یہ کہ جو گورننس ہے اس میں اس وقت رولز, ریگولیشنز, لاز, سسٹمز نہ بنے ہوئے, اور ان کے پاس صرف چند ہوں گے جو شاید آبسولیٹ ہو گئے ہوں, جو جن کی شاید کوئی ڈیجیٹل ورلڈ آ گئی ہے, کوئی انٹرنیٹ آ گیا ہے, کوئی اور کوئی چیز آ گئی ہے, تو اس میں آپ کو تھوڑی سی اس کو اجتہاد آپ کو کرنا ہے, اس کو امپروومنٹ کرنی ہے. تو باقی جو ہے وہ تو ایشو زیادہ امپلیمنٹیشن کا ہے, اور زیادہ چونکہ سیاسی لیڈر جو ہے امپلیمنٹیشن میں وہ ان کو دقت ہوتی ہے, تو وہ اس لحاظ سے بھی ریفارمز کی طرف چل پڑتے ہیں کہ جی ریفارمز ہم کرنا چاہ رہے ہیں, ابھی تو چلنے دیں جیسے چل رہا ہے.
آخری سر, آپ ٹریول بھی کر رہے ہیں, آپ کی آواز تھوڑی کٹ رہی ہے, میں آخری سوال آپ سے کرنا چاہوں گا, آپ کے خیال میں سب سے زیادہ اگر ہم اس کو ریفارم سے, ایک تو شاید تاثر ہمیں یہ مل رہا ہے کہ کمپلیٹلی جیسے اے ٹو زی اس کی ٹوٹلی حیات اور شکل بھی بدل جائے گی اداروں کی, شاید ایسا نہ ہو, ریگولیٹ کرنا اگر مقصود ہو تو سب سے زیادہ ریگولیشنز کن اداروں کے اندر لانے کی فل فور ضرورت ہے, اور کس طرح کی اصلاحات یا ریگولیشنز آنی چاہیے؟
دیکھیے وہ تو گورنمنٹ کی اپنی پرائرٹی ہے, سول لوگوں کی زندگیوں کو متاثر کرتا ہے ڈسٹرکٹ ایڈمنسٹریشن, ان کی وہ متاثر کرتا ہے اسکول, ان کی متاثر کرتا ہے صحت, زراعت کے محکمے, زراعت کے ایشوز, زیادہ تر پھر جو اربن سلمس ہیں وہاں کے لوگوں کو میونسپیلٹی کے ایشوز جو ہے وہ متاثر کرتے ہیں. تو ریگولیٹ تو میں سمجھتا ہوں کہ گورنمنٹ کی ہر مشینری, ہر ڈپارٹمنٹ کو کرنا ضروری ہے, اس کو امپروو کرنا, اور اس میں اگر کوئی بے لگام ہے کچھ لوگ ان کو کنٹرول کرنا. فور جو بیسک چیزیں ہیں وہ تو بیسیکلی صحت اور تعلیم اور لوکل گورنمنٹ ہے, کیونکہ جو بلک آف دا پاپولیشن کو جو ہے افیکٹ کرتی ہے, اس کو میں سمجھتا ہوں پرائرٹی دینی چاہیے.
جی بہت شکریہ آپ کا تسیم نورانی صاحب, آپ نے ہمارے لیے وقت نکالا, آپ ہمارے ساتھ موجود تھے. آصم اللہ بھائی صاحب اور ڈاکٹر نور فاطمہ ہمارے ساتھ موجود ہیں, اور پروگرام کے ہمارے پاس یہ آخری لمحات ہیں, اس میں ہم اس کو سم اپ بھی کرنا چاہیں گے. سو آصم اللہ بھائی صاحب, ذرا اب اس جانب آپ بھی آئیے کہ جب ہم مختلف اداروں کے اندر ریگولیشنز کی بات کرتے ہیں، لمبی چوڑی اصلاحات نہ بھی ہوں، یعنی ایون موجودہ نظام کے اندر رہتے ہوئے آپ اس کے لوپ ہولز کو ختم کریں، جہاں پہ خلا ہے، جہاں پہ گیپ ہے، اس کو آپ پر کریں، تو شاید گورننس یعنی حکمرانی، انداز حکمرانی جو ہے وہ بہتر ہو سکتا ہے اور ڈلیور ہو سکتا ہے. لیکن یقین کریں ہمارا تعلق شعبہ صحافت سے ہے، اگر صرف شعبہ صحافت کو بھی تو ریگولیٹ کیا جانا چاہیے، صرف ڈیفیمیشن لاز بن جائیں تو مجھے میرا یہ یقین ہے کہ اس وقت میڈیا کے اوپر جو ہم دیکھتے ہیں سیاستدانوں کے بقول پگڑیاں اچھالا جانا، سو یہ سلسلہ رک جائے گا، چیزیں کنٹرول ہو جائیں گی، ذمہ داری سے لوگ بولنا سیکھیں گے. میں پاکستان کے اندر ایک ٹاپ اینکر کو سن رہا تھا، ان کا یہ جملہ تھا کہ پاکستان دنیا کی تاریخ میں کوئی حکومت 10 دن کے اندر غیر مقبولیت کی ان انتہاؤں پر نہیں گئی. اس میں اندر آپ ایگزیجریشن کا پہلو آپ دیکھ سکتے ہیں. اینی وے اس ریفرنس میں میڈیا کی ریگولیشن کتنی ضروری ہے جو باقی اداروں کے اندر ریگولیشن کو جس نے ثابت کرنا ہے. جی آصم الباغ صاحب، آصم صاحب آپ ہمارے ساتھ ہیں؟ جی ڈاکٹر نور فاطمہ آپ ہمارے ساتھ ہیں؟ لگتا ہے کہ ہمارے تمام، جی نور فاطمہ آپ مجھے سن، جی جی آپ ذرا اسی پہ بتائیے گا کہ ریگولیشنز ایک دو اصلاحات ہے جس میں شاید ریویمپ کرنا ہے پورے اداروں کو، لیکن معمولی معمولی اصلاحات ہیں. آپ تعلیم سے وابستہ ہیں سر، تعلیم کی اگر ہم بات کریں تو کیا کرنا ہوگا؟
ہاں ایک ہے انکریمنٹل چینجز بھی ہوتے ہیں نا، جس کو آپ اسٹرکچرل ریفارمز نہیں کہتے، آپ اس کی انکریمنٹل چینجز کرتے ہیں، اس میں کوئی موڈیفیکیشنز کرتے ہیں، اس میں آپ گریجولی کوئی چینجز کرتے ہیں جس کو آپ بہت ریڈیکلائز چینجز نہیں کہتے، سو دیٹ کہ اس میں آپ کا زیادہ انرجی بھی نہیں چاہیے، آپ کو پیسہ نہیں چاہیے، اس میں آپ کو زیادہ بہت زیادہ ایکسپرٹیز نہیں چاہیے، لیکن جو چیزیں ایگزسٹنگ جو آپ کے پاس رولز ریگولیشنز ہیں اور جس میں جیسے ٹائم کی پابندی ہمارے یہاں نہیں ہوتی ہے، جیسے ٹرانسپیرنسی کے ایشوز ہیں، جس میں پبلک فائنینس ہے، جسے ٹرانسپیرنسی کا ایک بہت بڑا کمپوننٹ ہے پبلک فائنینس، آپ کو پتا چلنا چاہیے کہ آپ کا پیسہ کہاں خرچ ہوا ہے. جیسے ٹیکس کی کلیکشن کے اندر، اب ٹیکس کی کلیکشن میں جتنے ریفارمز ہوئے ہیں کیا اتنے ریفارمز بھی ہمارے پاس امپلیمنٹیشن ہے اس کی؟ تو بہت زیادہ اسٹرکچرل ریفارمز کی بات جو ہے وہ ڈیلے کرے گا پروسیس کو، جو ڈیولپمنٹ کا آپ کا پروسیس ہے یا جو لوگوں کی زندگی میں بہتری لانے کا پروسیس ہے، لیکن جو ایگزسٹنگ اس وقت ہمارے پاس، جس کو میں انکریمنٹل چینجز کے ریفرنس سے کہوں گی، اس میں آپ کا ٹیکس ہے، اس میں آپ کا پاور سیکٹر ہے جس کے میں نے آپ کو ٹاپ موسٹ بات کی، اس میں بہت زیادہ ضرورت ہے. جو آپ کے پاس 2013 کی پاور پالیسی بہت اچھی پاور پالیسی بنی ہوئی ہے، ہر طرح کا دیا ہے کہ کس طرح سے آپ آلٹرنیٹ کو جنریٹ کر سکتے ہیں. سی پیک کا انسٹیٹیوشنل جو کیپیسٹی ہے کہ سی پیک کو ایگزیکیوٹ کرنے کے لیے، اس کے اندر انکریمنٹل چینجز ہو سکتی ہیں. اور اس کے علاوہ جو ہمارے ایگریکلچر ایجوکیشن، جو میں نے پہلے بھی بتایا آپ کو کہ ایجوکیشن میں آپ کو، آپ کے پاس ہائر ایجوکیشن کمیشن ہے، اس کے اندر کیا پرابلمس ہیں، کیا فلاز ہیں، اب بہت ٹائم گزر گیا ہے جس کو ہم ایڈریس کر سکتے ہیں. ہمارے پاس جو ہے ایسے کیا کہتے ہیں ایگریکلچر کے اندر جو سچویشن ہے ہماری، کیوں نہیں ڈائیورسیفیکیشن آف ٹریڈ ہو رہی، اس کے لیے آپ کو بہت اسٹرکچرل ریفارم کی ضرورت نہیں ہے. اس کے اوپر آپ کو انکریمنٹل، اور اس کے اوپر آپ کو صرف ایک سیریسنس شو کرنے کی، اور وہ جو آپ کی بات رائٹ فرام دا بگننگ کہ پولیٹیکل ول شو کرنے کی ضرورت ہے،
اور پولیٹیکل ول اگر ہوگی تو یہ چیزیں آپ کے خیال میں ایگزیکیوٹ ہو سکتی ہیں. بالکل آخری ایک منٹ ہمارے پاس ہے، اور آپ ایک ریئلسٹک چیک پرائم منسٹر کو کیا دینا چاہیں گی کہ کیا چیز ان کے مد نظر رہے جب وہ بڑے ایجنڈے کی طرف جا رہی ہیں؟ جیسے تسنیم نورانی صاحب کہہ رہے تھے، آصم الباغ صاحب بھی یہ کہہ رہے تھے کہ یہ نہ ہو کہ آپ پوری اصلاحات لاتے لاتے آپ کے پاس سے وقت نہ رہے اور چیزیں کمپلیکسٹی کا شکار ہو جائیں.
میرا خیال ہے کہ ہمیں آؤٹ پٹ سے زیادہ آؤٹ کم کو دیکھنا ہے، کہ آپ صرف یہ کہیں کہ نہیں جی 9 to 5 آپ نے ضرور آنا ہے، لیکن اس کا امپیکٹ اور اس کا آؤٹ کم کیا ہے.
صحیح،
آؤٹ پٹ کے صرف آؤٹ پٹ تک نہ رہیں، اس کا امپیکٹ اور آؤٹ کم دیکھیں. میرا خیال جب آپ آؤٹ کم دیکھیں گے، چاہے وہ آپ ریفارم کریں، اسٹرکچرل کریں، چاہے آپ انکریمنٹل کریں، چاہے آپ ایگزسٹنگ کریں، جب آپ آؤٹ کم، آپ کو آؤٹ کم پر اپنی نظر رکھنی چاہیے رادر کہ آپ اس کے انپٹ، اور انپٹ کو تو ظاہر آف کورس ہوگی، بٹ صرف آؤٹ پٹ نہ ہو کہ آپ کے پاس آ کے آپ کا بیوروکریسی اور آپ کے جو آپ کے ساتھی جو کیبنٹ میں بیٹھے ہیں وہ کہیں جی ہم نے یہ کیا اور یہ کیا یہ کیا، یہ ساری آؤٹ پٹ میں، لیکن آپ کو دیکھنا چاہیے انفیکٹ ریزلٹنٹلی اس کا امپیکٹ کیا ہے.
بہت شکریہ ڈاکٹر نور فاطمہ صاحبہ، ممتاز ایجوکیشنسٹ آپ ہمارے ساتھ تھیں، محمد علی احسان صاحب نے ہمارے لیے وقت نکالا، تسنیم نورانی صاحب سابق سیکرٹری داخلہ وہ ہمارے ساتھ موجود رہے، اور عاصم الابق صاحب سوشل سائنٹسٹ ہیں، انہوں نے ہمیں جوائن کیا۔ تمام مہمانوں کا بہت شکریہ۔ اور آج کا یہ پروگرام جس کا موضوع تھا پاکستان میں ادارہ جاتی اصلاحات کا حکومتی ایجنڈا، استعداد اور سیاسی عزم، ہمارے مبصرین کی اکثریت یہ سمجھتی ہے کہ اصلاحات ضروری ہیں، لیکن اگر موجودہ نظام کے اندر رہتے ہوئے بھی انیشیٹو لیے جائیں اور گورننس کو بہتر بنایا جائے، اور پھر اس کے بعد جب خامیاں نظر آئیں سو ان کو دور کرنے کے لیے بڑے پیمانے پہ اقدامات دیے جائیں تو زیادہ مؤثر ہو سکتا ہے۔ آج کا پروگرام ہم یہاں پہ ختم کریں گے۔ پروڈیوسر تھے ہمارے ساتھ اسفر امام، انجینئر نشمن کیلی، اسد حسن کو اجازت دیجیے، اللہ حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ بھارت کے زیر انتظام کشمیر میں حالات دو دن تک پرامن رہنے کے بعد اس شورش زدہ علاقے میں پیر کو پھر تشدد بھڑک اٹھا، جس کے دوران کم سے کم ایک شخص ہلاک اور کئی دوسرے شہری زخمی ہو گئے۔ وادی کشمیر کے جنوبی ضلع پلوامہ میں بھارتی فوج کی طرف سے پتھراؤ کرنے والے ایک ہجوم پر فائرنگ کے بعد کئی مقامات پر مشتعل نوجوانوں اور سرکاری دستوں کے درمیان جھڑپیں ہوئی ہیں۔ اس رپورٹ کی تفصیلات بتا رہے ہیں سری نگر سے یوسف جمیل۔
نئی دہلی کے زیر انتظام کشمیر کے جنوبی ضلع پلوامہ میں پیر کو بھارتی فوج کی فائرنگ میں ایک نوجوان کی ہلاکت کے بعد بڑے پیمانے پر مظاہرے پھوٹ پڑے، جن کے دوران کئی مقامات پر مشتعل نوجوانوں اور سرکاری دستوں کے درمیان جھڑپیں ہوئیں۔ ان جھڑپوں میں جو آخری اطلاعات آنے تک جاری تھیں مزید کئی افراد کے زخمی ہونے کی خبر ہے۔ دیکھنے والے کہتے ہیں کہ بھارتی فوج اور دوسرے حفاظتی دستوں نے پلوامہ کے تقریباً ایک درجن دیہات کو گھیرے میں لے کر ایک فوجی آپریشن شروع کیا تھا، جس کا مقصد جیسا کہ عہدیداروں نے بتایا اس علاقے میں چھپے ہوئے عسکریت پسندوں کو زندہ یا مردہ پکڑنا تھا۔ عہدیداروں نے بتایا کہ آپریشن علاقے میں عسکریت پسندوں کی موجودگی کی مصدق اطلاع ملنے پر ہی شروع کیا گیا تھا، لیکن جو ہی فوج گسو نامی گاؤں میں داخل ہوئی مقامی لوگوں نے گھروں سے باہر آ کر بھارت کے خلاف نعرے لگائے اور پھر ان کا فوج کے ساتھ تصادم ہوا۔ دارالحکومت سری نگر میں بھارتی فوج کے ترجمان نے بتایا کہ اس کے بقول شر پسندوں نے فوج کی گاڑیوں پر پتھر برسائے اور ان میں سوار سپاہیوں پر جان لیوا حملے کیے۔ فوج کی فائرنگ میں کئی افراد زخمی ہو گئے، ان میں سے ایک جس کی شناخت 22 سالہ فیاض احمد وانی کے طور پر کی گئی ہے بعد میں سری نگر کے ایک اسپتال میں چل بسا۔ اسپتال ذرائع کے مطابق فوج نے نوجوان کے سر میں گولی ماری تھی۔ نوجوان کے فوت ہونے کی خبر پھیلتے ہی پلوامہ کے مزید کئی علاقوں میں پرتشدد مظاہرے پھوٹ پڑے، جن کے دوران متعدد افراد زخمی ہو گئے۔ پیر کو اس سے پہلے پلوامہ ہی کے نیرا نامی گاؤں میں بھارت نواز علاقائی جماعت پیپلز ڈیموکریٹک پارٹی کے ایک سرگرم رکن معراج احمد پرہ پر نامعلوم افراد نے قاتلانہ حملہ کیا۔ پولیس نے واقعے کے لیے عسکریت پسندوں کو مورد الزام ٹھہراتے ہوئے کہا کہ انہوں نے سیاسی کارکن پر اس کے آبائی گاؤں میں گولی چلائی، لیکن وہ اس حملے میں بال بال بچ گیا۔ اس دوران شورش زدہ ریاست کے صحافیوں کے انجمنوں نے پولیس اور دوسری سرکاری ایجنسیوں کی طرف سے صحافیوں، رپورٹروں اور ذرائع ابلاغ سے وابستہ دوسرے کارکنوں کو مبینہ طور پر مختلف بہانے بنا کر ہراساں کرنے اور ان کے کام میں رکھنا ڈالنے کی کارروائیوں کی مذمت کی ہے، اور کہا ہے کہ آزادی تحریر و تقریر کو دبانے کی ان کوششوں کی مزاحمت کی جائے گی۔ ان انجمن میں، جن میں کشمیر ایڈیٹرز گل بھی شامل ہے، کہا کہ اخبارات کو سرکاری ایجنسیوں کی طرف سے ایسے پیغامات بھیجے جا رہے ہیں جن میں ان اخبارات میں چھپے مواد کے بارے میں وضاحتیں طلب کی جاتی ہیں۔ اس کے علاوہ پولیس اخباری رپورٹروں پر ان کے سورسز یا خبروں کے ذرائع کو افشا کرنے کے لیے دباؤ ڈال رہی ہے۔ انہوں نے کہا کہ یہ صورتحال بھارت میں ایمرجنسی کے نفاذ کے دوران بھی مشاہدے میں نہیں آئی تھی۔ ایڈیٹرز گلڈ کے جنرل سیکرٹری بشیر منظر،
پچھلے کئی دنوں سے بڑی ڈسٹربنگ ٹرینڈز بن رہی ہیں کشمیر میں کہ جرنلسٹ کو ٹارگیٹ کیا جا رہا ہے بہت طریقوں سے۔ حال ہی میں جو ایک رپورٹر کو پولیس گرفتار کر کے لے گئی، پہلے تین چار دن تو پتہ ہی نہیں کیوں گرفتار کیا گیا، اس پہ کوئی بات ہی نہیں ہوئی، جا کے چار پانچ دن کے بعد اس کے خلاف ایف آئی آر درج کر کے یہ کہا جا رہا ہے کہ اس کے کمپیوٹر سے کچھ قابل اعتراض مواد نکلا ہے کہیں سے، اسی لیے اس کو اریسٹ کیا گیا ہے۔ لیکن ابھی تک پولیس کلیئر بول نہیں رہی ہے کہ کیا ہوا ہے، یہ رپورٹر کیوں بند ہے، जो हमारे सूत्र कह रहे हैं, हमारे जो रिसोर्सेज कह रहे हैं, वो कहते हैं कि रिपोर्टर से सिर्फ उस जो उसने रिपोर्ट्स फाइल की हैं उनके बारे में पूछा जा रहा है, जो बहुत ही एक क्रूड अटैक है फ्रीडम ऑफ प्रेस पे।
पुलिस ने एक हफ्ता पहले एक मकामी जरीदे के रिपोर्टर आसिफ सुल्तान को उसके घर पर रात के 11 बजे छापा डालने के बाद हिरासत में लिया था। कई दिनों तक उसे गैर कानूनी तौर पर हिरासत में रखने के बाद पुलिस ने सनीचर के रोज़ रिपोर्टर को बाज़ाब्ता तौर पर गिरफ्तार करने की तस्दीक करते हुए दावा किया था कि उसके हाथ ऐसा मवाद लगा है जिसमें इस रिपोर्टर की तरफ से जाने पहचाने दहशतगर्दों को पनाह देने के सिलसिले में की गई साजबाज में मुलव्वस होना ज़ाहिर होता है। ताहम केस की तहकीकात हो रही है। एक बार फिर बशीर मंजर।
कश्मीर एडिटर्स गिल्ड का यही स्टैंड है कि सरकार हो या कोई और भी हो, सहाफियों को एक फ्री एटमॉस्फेयर दिया जाए काम करने का। सहाफी खुद चाहे, जब उसको पता है कि मैं कौन सी चीज रिपोर्ट कर रहा हूँ, उसे लोगों तक हकीकत पहुंचानी है, उस हकीकत में जो भी बाधा डालेगा ये सीधे सीधे सहाफत पे हमला करार दिया जाएगा।
यूसुफ जमील, वॉइस ऑफ अमेरिका, श्रीनगर।